السلام علیکم. پاکستان میں اس وقت شام کے 7، بھارت میں 7:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. پہلے آج کی اہم خبروں کی سرخیاں. پاکستان میں کرونا وائرس کے مریضوں کی تعداد 16,000 اور اموات کی تعداد 346 تک پہنچ گئی ہے. خیبر پختونخوا کے بعد پنجاب اور سندھ میں ہلاک ہونے والوں کی تعداد 100 ہو گئی ہے. امریکہ نے پہلی بار پاکستان کو براہ راست پروازیں چلانے کی اجازت دے دی ہے. امریکہ میں مریض 10,60,000 جبکہ ہلاکتیں 61,500 ہو چکی ہیں. کرونا وائرس سے دنیا بھر میں صحت یاب ہونے والے مریضوں کی تعداد 10,00,000 ہو گئی ہے. دنیا بھر میں مریضوں کی تعداد 32,00,000 اور اموات کی تعداد 2,27,000 سے زیادہ ہے. برطانیہ نے نرسنگ ہومز میں ہونے والی 4,000 اموات کو کرونا وائرس سے ہوئی ہلاکتوں میں شمار کر لیا ہے. اور اب خبریں تفصیل کے ساتھ. پاکستان کی قومی ایئر لائن کا کہنا ہے کہ پی آئی اے کو تاریخ میں پہلی مرتبہ امریکہ براہ راست پروازیں چلانے کی اجازت دے دی گئی ہے. کرونا وائرس کی وجہ سے پاکستان کی درخواست پر واشنگٹن کی طرف سے 1 ماہ کے لیے اجازت دی گئی ہے. ترجمان پی آئی اے کا کہنا ہے کہ امریکی محکمہ ٹرانسپورٹ نے مراسلہ جاری کر دیا ہے جس کے مطابق پی آئی اے 1 ماہ کے دوران 12 پروازیں چلا سکتی ہے. اس سے قبل پی آئی اے نے کبھی براہ راست امریکہ کے لیے پروازیں نہیں چلائیں. امریکہ میں پھنسے پاکستانیوں کے لیے اسپیشل فلائٹس کے معاملے پر امریکہ میں ہمیں غیر معمولی صورتحال کا سامنا ہے جسے حل کرنے کی کوشش کی جا رہی ہے. یہ بات امریکہ میں پاکستان کے سفیر اسد مجید خان نے وائس آف امریکہ سے خصوصی بات چیت میں کہی ہے. اسد مجید خان نے کہا ہے کہ ایسے تمام پاکستانی جو وطن واپس جانا چاہتے ہیں ان سے ایمبیسی نے فردن فردن رابطہ کیا ہے اور ایسے افراد کی ایک جامع فہرست موجود ہے. کرونا وائرس سے ہلاک ہونے والے 5 افراد سمیت پاکستانیوں کی میتیں پاکستان روانہ کر دی گئی ہیں جو 2 مئی کو پاکستان کے مختلف شہروں میں پہنچیں گی. نیو یارک کے معروف الریان فیونرل ہوم کے ڈائریکٹر امتیاز احمد نے وائس آف امریکہ کو بتایا کہ کرونا وائرس کی وبا کے باعث نیو یارک سے بین الاقوامی پروازیں بند تھیں جو اب کھل گئی ہیں. امتیاز احمد نے بتایا کہ پی آئی اے دنیا بھر سے پاکستانیوں کی میتیں مفت وطن لے جاتی ہے، لیکن چونکہ اس وقت پی آئی اے کی نیو یارک سے کوئی پرواز نہیں ہے اس لیے ان میتوں کو قطر ایئر لائن سے پاکستان بھیجا گیا ہے. پاکستان میں صحافیوں کے مسائل پر نظر رکھنے والی تنظیم فریڈم نیٹ ورک نے ایک رپورٹ جاری کی ہے جس کے مطابق گزشتہ سال 7 صحافیوں کو قتل کر دیا گیا. رپورٹ کے مطابق اسلام آباد صحافیوں کے لیے غیر محفوظ شہر بن گیا ہے جہاں گزشتہ سال تشدد اور ہراسگی کے 31 واقعات پیش آئے. اسلام آباد کے سیکٹر I-10 کے 2 سب سیکٹرز میں 30 سے زائد کرونا وائرس کے نئے کیسز سامنے آنے کے بعد انہیں سیل کر دیا گیا ہے. اسلام آباد کی ضلعی انتظامیہ کی جانب سے جاری نوٹیفیکیشن میں کہا گیا ہے کہ ان 2 سب سیکٹرز میں کرونا کیسز سامنے آنے کے بعد انہیں سیل کیا جا رہا ہے. نوٹیفیکیشن کے مطابق اس مقصد کے لیے پولیس کے ساتھ ساتھ رینجرز اور فوج کی نفری بھی طلب کر لی گئی ہے. پاکستان کی مجموعی قومی پیداوار GDP 7 دہائیوں کے بعد رواں مالی سال منفی 1.6 رہنے کا خدشہ ہے جس کا سبب کرونا وائرس کے باعث پڑنے والے منفی اثرات ہیں. معیشت میں گراوٹ کا یہ اندازہ وزارت خزانہ کی جانب سے عالمی مالیاتی اداروں کے سامنے رکھا گیا ہے. اس سے قبل پاکستان کی مجموعی قومی پیداوار سن 1951-52 میں تاریخ کی کم ترین سطح منفی 1.8% رہی. امریکہ میں سماجی فاصلے کی پابندی جمعرات کے روز ختم ہو رہی ہے اور ٹرمپ انتظامیہ اسے توسیع دینے کا کوئی ارادہ نہیں رکھتی. اب تمام تر توجہ کاروباری زندگی کی بحالی کی طرف مرتکز ہوتی دکھائی دیتی ہے. ہر ریاست کے گورنر اس بات کا جائزہ لے رہے ہیں کہ کن کاروباروں اور شعبوں کے لیے پابندیوں کو نرم کیا جائے. صدر ٹرمپ نے بدھ کے روز کہا کہ مارچ کے وسط میں جاری کی گئی پابندیوں کو بتدریج ختم کیا جا رہا ہے. اس حوالے سے ٹرمپ انتظامیہ مختلف ریاستوں کے گورنروں سے مشاورت کا ارادہ رکھتی ہے تاکہ یہ معلوم کیا جائے کہ مذکورہ ریاستوں میں کیا پالیسی اپنائی جا رہی ہے. جان ہاپکنز یونیورسٹی اور ورڈومیٹرز کے مطابق بدھ تک دنیا بھر میں کرونا وائرس کے مریضوں کی تعداد 32,00,000 اور اموات 2,27,000 سے بڑھ گئی تھیں جبکہ 10,00,000 افراد صحت یاب ہو چکے تھے. خبریں ختم ہوئیں.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتا ہے facebook.com/VOA اردو.
कोरोना की आलमी वबा के दिनों में खसूसी प्रोग्राम के साथ वाशिंगटन से मैं हूं असद हसन। आज के प्रोग्राम में आप सुनेंगे एंटीवायरल दवा से कोरोना का इलाज, अमेरिका की फूड एंड ड्रग एडमिनिस्ट्रेशन मंजूरी के लिए तैयार, डॉक्टर एंथनी फाउची भी पुरेतमाद। उधर ऑक्सफोर्ड यूनिवर्सिटी की जानिब से मई के आखिर तक कोरोना के खिलाफ वैक्सीन तैयार कर लेने का इम्कान, तजिया लेंगे डॉक्टर सुहेल चीमा से। पाकिस्तान में फंसे पाकिस्तानियों को वापस कैसे भिजवाया जा रहा है, वाशिंगटन में पाकिस्तान के सफीर डॉक्टर असद मजीद खान की वॉइस ऑफ अमेरिका के लिए नुखबत मलिक से गुफ्तगू, कोरोना के सबब इंतकाल कर जाने वाले 7 पाकिस्तानियों की मैयतें पाकिस्तान रवाना, असफर इमाम से तफसीलात लेंगे। पाकिस्तान सनअती शोबा आइंदा माह खोल रहा है, मुशीर तिजारत रज़ाक दाऊद की वॉइस ऑफ अमेरिका के लिए अली फुरकान से गुफ्तगू, पाकिस्तान में तेल की कीमतों में कमी के असरात और कोरोना किस तरह अमरीका और चीन ताल्लुकात को मुतासिर कर रहा है, इस बारे में बात करेंगे डॉक्टर ज़ुबैर इकबाल से। इसके अलावा कुछ रिपोर्टें भी आज के प्रोग्राम का हिस्सा हैं। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब।
वॉइस ऑफ अमेरिका वाशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन। कोरोना की आलमी वबा के दिनों में हमारा ये खसूसी प्रोग्राम इस वक्त दुनिया भर में अगर लोगों की नज़रों में या लोगों की नज़रें जिस चीज़ पे लगी हुई हैं वो इस खबर पे हैं कि आखिर कब कोई दवाई बनेगी, कब कोई वैक्सीन मंजरेआम पे आएगी जिसके सबब कोरोना से निजात मिल सकती है या फिर ज़िंदगी जो है वो मामूल पे आ सकती है। सो आज यानी यहाँ पे अमेरिका में जब बुध है और पाकिस्तान में जुमेरात की सुबह हो चुकी है, अमेरिका की फूड एंड ड्रग एडमिनिस्ट्रेशन के रेफरेंस से खबर आ रही है कि इस इदारे ने वायरस के लिए तजर्बाती दवा उसको हंगामी सूरत में इस्तेमाल करने की मंजूरी दे दी है। यानी ये वायरल इन्फेक्शन से निपटने वाली दवा है और इसी को कोरोना के ऊपर जो है वो अप्लाई किया जाएगा और तवक्को ये है इस इदारे को FDA कहते हैं फूड एंड ड्रग एडमिनिस्ट्रेशन कि इससे बहुत सारे मरीजों की जानें बचाई जा सकती हैं। हुकाम ये भी बता रहे हैं कि इस दवा के मरीजों पर तजुर्बात से मुस्बित नतायज सामने आए हैं। सदर डोनाल्ड ट्रंप और नेशनल एजेंसी ऑफ एलर्जी एंड इन्फेक्शन डिजीज़ के सरबरा डॉक्टर फाउची वो भी इस दवा के बारे में अच्छी उम्मीदों का इजहार कर रहे हैं। सो ये एक बड़ी खबर है। दूसरी जानब आपको आपने गुज़श्ता रोज़ सुना होगा कि ऑक्सफोर्ड यूनिवर्सिटी के साइंटिस्ट उन्होंने ये क्लेम किया है कि वो मई के आखिर तक वैक्सीन बनाने में कामयाब हो जाएंगे। इनिशली 6,000 मरीज़ों पर तैयार होगी, 6,000 मरीजों पर अप्लाई की जाएगी और वो पूरी उम्मीद है कि ये भी बहुत इफेक्टिव होगी। डॉक्टर सुहेल चीमा साहब हमारे साथ मौजूद है, ना सिर्फ बजाते खुद प्रैक्टिशनर बल्कि वो इस तरह की न्यूज़ उनके ऊपर उस दिन से भी अपडेट रहते हैं कि दुनिया भर से जो रिसर्चेज और लेबॉरटरी से जो खबरें आ रही हैं सो उनसे बात करते हैं। डॉक्टर साहब बहुत शुक्रिया आपका, आपने मैं न्यूयॉर्क से एक बार फिर ज्वाइन किया। अमरीका में 1 मिलियन का हदफ क्रॉस कर गया है और वो 60,000 से ज़्यादा अमवात जो मिनिमम एक नंबर अमरीका में एंटिसपेट किया जा रहा था, उसका मतलब अमवात मजीद होंगी जो ऑलरेडी एडमिट हैं। तो सबसे पहले तो इस खबर के बारे में कुछ बताइएगा कि कुछ एंटीवायरल हैं जो FDA अप्रूव करने जा रहा है, ये किस तरह की अद्वियात हैं और कितनी इफेक्टिव हो सकती हैं?
जी असद बहुत शुक्रिया। ठीक है, ये जो दवा है इसका नाम है रेमडेसिविर, ये जिलियट फार्मास्यूटिकल कंपनी की दवाई है। ये एबोला वायरस के लिए उन्होंने बनाई थी, लेकिन क्योंकि एबोला वायरस जो था उस जमाने में एक पेंडेमिक बनने जा रहा था लेकिन उन्होंने उसको कंटेन कर लिया तो ये ड्रग जो थी होल्ड कर दी गई। तो अब इस फार्मास्यूटिकल कंपनी ने दोबारा इस ड्रग को, एबोला वायरस जो है कोरोना वायरस है 20 times मोर लीथल और पोटेंट था, उसकी मोर्टेलिटी रेट बहुत ही ज्यादा खतरनाक थी, तो उन्होंने सोचा कि चले इस ड्रग को दोबारा ट्राई किया जाए। तो अभी तक के जो ट्रायल्स और जो रिजल्ट सामने आ रहे हैं बड़े ऑप्टिमिस्टिक है। एक यूनिवर्सिटी ऑफ शिकागो की स्टडी थी, उसमें बड़े अच्छे रिजल्ट आए और अब ये एक लेटेस्ट स्टडी जो इन्होंने की है नेशनल इंस्टीट्यूट ऑफ हेल्थ साइंसेस, वहां पर उसमें भी उन्होंने देखा कि इस ड्रग की वजह से, रेमडेसिविर की वजह से जो हॉस्पिटल का जो स्टे है वो 15 days के बजाय 11 days हो गया, यानी कि पेशेंट हु वर एडमिटेड इन द हॉस्पिटल वर डिस्चार्ज अर्लियर देन नॉर्मल स्टे। तो इस वजह से आज सारा ये ऑप्टिमिज्म, यानी कि स्टॉक मार्केट भी 400-500 points ऊपर चली गई और सारे लोग एक बहुत ही ऑप्टिमिस्टिक हो गए कि शायद हमारे पास एक अच्छा टूल आ गया जिससे कि हम इस वायरस को हम हैंडल कर सकेंगे। देखिए वो कहते हैं ना, डेस्परेट टाइम नीड डेस्परेट मेजर्स. अभी हमें कोई ऐसी मेरिकल या मैजिक ड्रग सामने नहीं आई जिससे कि हम इस ड्रग को जिससे कि हम इस वायरस को हम कंटेन कर सके. तो अभी सारा ये ऑप्टिमिज्म जो है एक जिसे कहते हैं ना कि मतलब किसी को समझ में नहीं आ रहा, इस वजह से जो समझ नजर सामने आ जाए उसको बस आप एक ऑप्टिमिज्म बना के उसको आप सामने दुनिया के सामने प्रेजेंट कर दो. खास तौर पे ये एक ओपन लेबल ड्रग ट्रायल है, ये डबल प्लेसिबो भी नहीं है. यानी कि ओपन लेबल का मतलब ये है कि आपने मतलब सिर्फ एक मरीजों को दी है, सामने एक कोई प्लेसिबो यानी कि एक दूसरा ग्रुप नहीं है जिससे हम अंदाजा लगा लें कि वाकई में ये ड्रग काम कर रही है नहीं कर रही. तो ये एक जो ड्रग ट्रायल स्टडीज होती है उसमें ओपन लेबल की इतनी खास वैल्यू नहीं होती, लेकिन यहाँ पे एक डेस्परेट टाइम है जिसमें कि हर शख्स जो है डेस्परेट हुआ है, इस वजह से इसको एक सक्सेस करार दिया जा रहा है.
तो डॉक्टर सुहेल, ये है कि डॉक्टर फाउची जो है आप जानते हैं कि बहुत मोहतात हैं और बहुत जिम्मेदारी से बात करते हैं. जब इससे पहले क्लोरोक्वीन वगैरह इन अद्वियात का जिक्र किया गया जो नमोनिया से निमटने के लिए हैं, तो वो प्रेसिडेंट के साथ खड़े होने के बावजूद उन्होंने कहा कि ये मैं इस बारे में कुछ भी नहीं कह सकता जब तक कि हतमी नतायज नहीं आ जाते हैं. तो अभी उनसे मुतालिक या उनसे मौसूम जो ख़बरें हैं कि वो भी इस उम्मीद का इजहार कर रहे हैं कि ये इफेक्टिव हो सकती है, और हम ये भी जानते हैं कि इबोला जिसका रेफरेंस आपने दिया है उसको कंट्रोल करने में भी डॉक्टर फाउची का बहुत बड़ा किरदार रहा है. सो डॉक्टर फाउची का ऑप्टिमिज्म बहरहाल कोई उम्मीद दिलाता है?
मेरी दुआ है एंड आई एम आल्सो एज ऑप्टिमिस्टिक एज एनीबॉडी एल्स इन द वर्ल्ड कि वी वुड फाइंड सम मिरेकल ड्रग, लेकिन हमें फिर भी कॉशियसली ऑप्टिमिस्टिक होना पड़ेगा. एक हद तक हमें जो है ना इस उम्मीद पे रखना पड़ेगा, मतलब ज्यादा हमें कोई ज्यादा उम्मीद रखने की जरूरत नहीं है क्योंकि अभी भी डाटा जो है ना बहुत ही प्रीलिमिनरी है, कोई इतना ज्यादा क्लियर कट एविडेंस हमारे सामने नहीं आ रहा.
अब जरा जो गुज़श्ता रोज़ की खबर थी कि ऑक्सफोर्ड यूनिवर्सिटी के साइंटिस्ट वो ये क्लेम कर रहे हैं कि वो किसी वैक्सीन की तैयारी के करीब हैं और मई के आखिर तक वो लॉन्च हो सकती है, और सितंबर तक वो समझते हैं कि 10 लाख लोगों को वो दे लेंगे. इनिशियली 6,000 लोगों पे ट्राई होगी. सो ऑक्सफोर्ड यूनिवर्सिटी की इस ऑक्सफोर्ड यूनिवर्सिटी से आने वाली इस रिपोर्ट के बारे में आपकी क्या राय है?
देखिए, वैक्सीन जो होती है ना वो एक बहुत ही ट्रिकी बहुत ही कॉम्प्लिकेटेड बिजनेस है. इट्स नॉट दैट इजी टू फाइंड और क्रिएट अ वैक्सीन. जैसे कि इन्फ्लुएंजा फ्लू जो कि हर साल आता है, जिस अमेरिका जैसे मुल्क में 50,000 to 60,000 आदमी मर जाता है, उसकी वैक्सीन जो क्रिएट होती हुई थी वो 50 to 60 years लगे थे. एचआईवी की वैक्सीन में 30 years लगे थे. तो वैक्सीन जो है कोई साल दो साल में नहीं बन सकती, और ये बात कर रहे हैं 6 months के अंदर. इट इज ऑलमोस्ट इम्पॉसिबल. बिल गेट्स जैसा इंसान जो दुनिया का सबसे बड़ा अमीर तरीन इंसानों में है और वो जो है फिलेंथ्रोपिस्ट में सबसे नंबर वन है, और इस तरह के जो भी पेंडेमिक्स होते हैं ही इज वन ऑफ द मोस्ट ऑथेंटिक पर्सन. वो शख्स कह रहा है कि अर्लीस्ट वैक्सीन जो है वो लेट 2021 से पहले नहीं आ सकती.
सही.
तो आई एम नॉट दैट ऑप्टिमिस्टिक के सितंबर में कोई वैक्सीन आ सकती है.
और अगर ये क्लेम कर भी रहे हैं कि आ जाएगी तो फिर उसको इतने मैसेज के लेवल पे तैयार करना उसमें वक्त लगता है. लेकिन मैंने आपसे पहले भी शायद ये पूछा कि क्या ये मुमकिन है कि कोई भी इदारा कोई भी लैब कोई वैक्सीन बनाती है या कोई भी फार्मेसी जो उसके ऊपर वो ग्रुप काम कर रहा है, तो लेकिन ये कि फिर उसका वो फार्मूला वो आगे डिस्ट्रीब्यूट कर देते हैं ताकि ज्यादा से ज्यादा लोग बना सकें शेयर कर लेते हैं.
देखें, ये सारा जो वैक्सीन बनाने का जो प्रोसेस है अमल है, इस टाइम पे अगर वैक्सीन आ भी जाती है सबसे पहले हमें उसके अंदर दो चीज देखनी पड़ेगी, उसकी सेफ्टी और उसकी एफिकेसी. सेफ्टी का मतलब है कि उसके साइड इफेक्ट प्रोफाइल क्या है, और एफिकेसी क्या वाकई में वो काम कर रही है. अगर ये दोनों चीजें अप्रूव होती हैं तो 5 billion दुनिया के अंदर जो अफराद है जिनको वैक्सीन की जरूरत पड़ेगी वो बनाने में 3 to 4 years लगेंगे. इट्स नॉट दैट पॉसिबल कि आप जो है 2-4 months में 5 to 6 billion डोसेज ऑफ द वैक्सीन कैन बी क्रिएटेड इन फ्यू मंथ्स. इट कुड टेक Years. तो हमें अपनी जो उम्मीदें हैं ऑप्टिमिज्म है उसको लो रखना पड़ेगा और समझ.
लेकिन जैसे आपने पोलियो के हवाले से एक एग्जांपल दी कि अगर कोई उसका कहना चाहिए कि फार्मूला वो पेटेंट नहीं कराता और वो कहते हैं कि एज अर्ली एज पॉसिबल ये ह्यूमन बीइंग्स तक पहुंचे, तो फिर उस सूरत में
देखिए, मैंने जैसे पहले बोला था कि जैसे पोलियो की जो वैक्सीन जिसने इजाद की थी उसने उसका पेटेंट फ्री कर दिया था, उसने कहा था कि मुझे इससे पैसा नहीं बनाना। अब यहाँ पे इट ऑल डिपेंड्स कि हु वुड एवर फर्स्ट क्रिएट द कोरोना वायरस वैक्सीन एंड इफ ही वुड क्रिएट ओपनली मेक इट फॉर पब्लिक कि मैं इससे पैसा नहीं बनाऊंगा तो पूरी दुनिया में उसकी पेटेंट की जरूरत नहीं पड़ेगी। एनीबडी कैन मे यूज द फार्मूला एंड क्रिएट द वैक्सीन। लेकिन यहाँ पे हमें ये समझने की जरूरत है कि जो वैक्सीन है उसके ऊपर बनाने में बिलियंस ऑफ डॉलर का अखराजात होते हैं और वो कंपनी जो है वांट टू मेक और टेक अ प्रॉफिट ऑफ इट।
बहुत शुक्रिया डॉक्टर सुहेल जी मसाब। लेकिन फिर न्यूयॉर्क में आप हैं तो हमें न्यूयॉर्क से जाने से पहले ये बता दीजिएगा, 1 मिलियन हमने रेफरेंस दिया है कि बुध की शाम तक ये फिगर क्रॉस हो चुका है अमेरिका में जो अफेक्टेड है और 60,000 से ज्यादा अमवात हो चुकी हैं। न्यूयॉर्क जो इसका गढ़ रहा है अब वहां पे क्या सूरत हाल है?
देखिए इसकी मैं छोटी सी एग्जांपल दूं, मैं एक छोटे से हॉस्पिटल में रोजाना जाता हूं तो मैं कल गया था तो टोटल सारे दिन के अंदर जो इमरजेंसी रूम के अंदर पेशेंट आए थे वो 7 आए थे, 7। नॉर्मली वहां पे 70 से 80 मरीज आते थे और ये मैं 7 पेशेंट जो बता रहा हूँ उसमें बाकी भी बीमारियां शामिल थी, सारे कोरोना के नहीं थे। तो नंबर्स हैव बीन डिक्रीजिंग सिग्निफिकेंटली, तो दिस इज अ वेरी गुड साइन। तो वी आर वेरी ऑप्टिमिस्टिक के इट्स ऑब्वियसली इट्स गोइंग टू वर्क क्योंकि यहाँ पे लॉकडाउन है, सोशल डिस्टेंसिंग है, एवरीबडी इज यूजिंग द मास्क। लेकिन हमें फिर भी एहतियात करनी पड़ेगी, हमें फिर भी जो है मुहतात रहना पड़ेगा, सारे रूल्स एंड रेगुलेशन को फॉलो करना पड़ेगा। जहां पे अगर हमने फ्लड ग्लेट्स खोल दिए यानी कि एकदम से सबको बोला कि दोबारा से नॉर्मल जिंदगी शुरू कर दो देन इट वुड बी ऑल ओवर अगेन, सो वी स्टिल हैव टू बी वेरी वेरी केयरफुल।
बहुत शुक्रिया डॉक्टर सुहेल चीमा, आप हमारे साथ थे, आपने हमें ज्वाइन किया, बहुत शुक्रिया आपका।
थैंक यू।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
ये वॉइस ऑफ अमेरिका है, प्रोग्राम में एक बार फिर आपको खुश आमदेद कहते हैं और प्रोग्राम के इस हिस्से में नुखबत मलिक ने बात की है वाशिंगटन में पाकिस्तान के सफीर डॉक्टर असद मजीद खान से और उनसे मालूम किया है कि अमरीका में फंस कर रह जाने वाले पाकिस्तानियों को वापस वतन भिजवाने के लिए क्या इकदाम किए जा रहे हैं और साथ साथ जिन लोगों की अमवात हुई है उसमें कैसे फैसिलिटेट किया जा रहा है, या पाकिस्तान की वो कम्युनिटी जो ज़्यादा माली तौर पे मुस्तहकम नहीं है उनकी मदद कैसे की जा रही है। सो आइए गुफ्तगू सुनते हैं नुखबत मलिक की डॉक्टर असद मजीद खान से, उनके सवालात का जवाब देते हुए वो कहते हैं
इस गैर मामूली सूरत हाल में लोगों को जो उनकी काउंसलर नीड्स हैं, जो उनकी काउंसलर ज़रूरियात हैं और मसाइल जो हैं उनमें किस तरह से हेल्प करते रहें, तो उस हवाले से भी हमने अपना काउंसलर सेक्शन जो है बहुत सी एम्बेसीज ने बंद किया, हमने एक दिन के लिए भी अल्लाह के फजल करम से उसको बंद नहीं किया। जो लोग पासपोर्ट्स के लिए आना चाहते थे, जो ख़ास तौर पर जो पावर ऑफ अटर्नी जिसमें कि अफराद की फिज़िकल प्रेजेंस रिक्वायर्ड होती है, वो हमने उसको भी जारी रखा। फिर इसके साथ साथ कोविड के हवाले से यकीनन उसमें पहले लोग जो हैं उनको पाकिस्तान के बारे में मालूमात, अपनी फैमिलीज के बारे में मालूमात, फिर वो लोग के जो पाकिस्तान में जो एफर्ट्स हैं उनके लिए जो कॉन्ट्रीब्यूट करना चाहते थे, और फिर उसके साथ साथ जो कम्युनिटी में आपस में नेटवर्किंग जो है तो उनको भी आपस में एक दूसरे से कनेक्ट करवाना, उसमें काउंसलेट्स का रेस्टोरेंट्स के साथ कोऑर्डिनेशन करना, तो इस तरह की सरगर्मियां जो हैं वो जारी हैं, जारी थी और आने वाले दिनों में भी मेरा ख्याल है जारी रही।
पाकिस्तानी हुकूमत ने जो है वो डायरेक्टिव्स दिए हैं आपको कि स्टेट डिपार्टमेंट से रब्ता किया जाए जो अमेरिकन जो पाकिस्तानी यहाँ पे स्ट्रैंडेड हैं उनकी वापसी के लिए, तो मैं पूछना चाहूंगी कि इस सिलसिले में क्या इकदाम किए हैं आपने, किस तरह से स्टेट डिपार्टमेंट से रब्ता किया है?
वो लोग जो पाकिस्तान जाना चाहते थे या जाना चाहते हैं और जो नहीं जा सके, उन तमाम लोगों से फर्दन फर्दन इनफरादी तौर पे राबता किया गया। तो मैं ये बात आपको वसूख से और एक एतमाद के साथ बता सकता हूँ कि वो हमारी लिस्ट जो है वो कॉम्प्रिहेंसिव है। अमरीका में यकीनन मैं समझता हूँ दूसरी जुरिस्डिक्शंस के मुकाबले में देर हुई है रिपेट्रिएशन के हवाले से, लेकिन देखें इसमें इस्लामाबाद में एक पूरी जो नेशनल कोऑर्डिनेशन कमेटी की एक सब कमेटी जो है वो इस पे फॉरेन ऑफिस के जो क्राइसिस मैनेजमेंट सेल और इसमें दो स्पेशल असिस्टेंट्स टू प्राइम मिनिस्टर जो हैं वो काम कर रहे हैं। उसमें एक स्पेशल फ्लाइट्स की ऑप्शन है, उस ऑप्शन पे हम एक्टिवली काम कर रहे हैं और PIA की फ्लाइट्स को लाने की बिल्कुल कोशिश की जा रही है।
अमेरिकन हुकूमत जो है या आपकी होस्ट गवर्नमेंट जो है वो किस तरह से आपके साथ तआवुन कर रही है?
जहां तक जो स्टेट डिपार्टमेंट का या US गवर्नमेंट का ताल्लुक है उसमें फ्रेंकली अभी तक हमें किसी एक्सेप्शनल फैसिलिटेशन की ज़रूरत नहीं पड़ी। जो एक एरिया जहां उनकी हमें क्लियरेंस की और फैसिलिटेशन की ज़रूरत है वो फ्लाइट स्पेशल फ्लाइट्स ही हैं, उस सिलसिले में वो सपोर्टिव भी हैं और हमारे साथ काम कर रहे हैं और इस पे हमारी काफ़ी तवानाई और वक्त जो है वो सर्फ हो रहा है और इस पे इस्लामाबाद जो है वो भी बहुत पूरी तरह से फोकस्ड है। इसमें अमेरिका के हवाले से ख़ास तौर पे गैर मामूली सूरत हाल का हमें सामना है और हम उसको रिजॉल्व करने की पूरी कोशिश कर रहे हैं।
कितने पाकिस्तानी हैं इस वक्त जो स्ट्रैंडेड है अमेरिका में?
देखिए अगेन ये नंबर भी जो है ना, अभी अगर आप मुझसे दो हफ्ते पहले पूछती मैं आपको 500-600 का फिगर देता। आज जो है क्योंकि वो लोग के जो अपनी टिकट्स लेके आए और कुछ जैसे जैसे वक्त गुजर रहा है उन लोगों की तादाद जो है अब वो तकरीबन कोई 1100-1200 के करीब हो गई है और ये तादाद मजीद बढ़ रही है क्योंकि जिन लोगों ने मई में टिकट्स ली थी अब वो उनका रिटर्न जो है वो ड्यू हो रहा है और फ्लाइट्स नहीं है तो उसमें नंबर जो है वो बढ़ता जा रहा है।
जो टिकट्स हैं जो फ्लाइट्स की वो महंगी हो गई हैं, तो ये क्या सिलसिला है और इस तरह से क्यों हो रहा है, इसके बारे में कुछ आप लोगों ने पाकिस्तानी हुकूमत ने आसिफ अल खानी ने कुछ करने की कोशिश की है?
एक तासुर जो आम लोगों को है कि कतर एयरवेज जो है उसकी बुकिंग जो है वो एम्बेसी कर रही है या ये कि वो एम्बेसी के कहने पे हो रही है, ऐसा हरगिज नहीं है। उनकी प्राइस डिटर्मिनेशन जो है वो कतर एयरवेज खुद कर रही है, इनकी रिजर्वेशन से हमारा एम्बेसी का यहाँ कोई ताल्लुक नहीं है, कोई ऐसी लिस्ट नहीं है जो हम उनके साथ शेयर कर रहे हैं। आइंदा कैसे होगा मैं अभी इस हवाले से बात नहीं कर सकता, इसलिए हम PIA की ऑप्शन को भी इसीलिए एक्सप्लोर कर रहे हैं कि लोगों को इकोनॉमिकल ऑप्शन जो है दी जा सके।
कितने मरीज हैं इस वक्त पाकिस्तानी कम्युनिटी में कोरोना वायरस के अमेरिका में और कितनी डेथ्स हो गई हैं, कुछ इस हवाले से कुछ डेटा जमा हो रहा है?
नुखबत इसमें देखें मैं नंबर्स जो हैं वो उस पे बात करना मुश्किल है। मैं आपको बताऊं कि मैंने जो भी कम्युनिटी में अनफॉर्चुनेटली किसी भी फैमिली में अगर कोई शख्स जो है वो शहीद हुआ हलाकत हुई है उन सबको ज़ाती तौर पे ताज़ियत मैंने की है।
लेकिन सर मैं सवाल अपना जो थोड़ा रिफ्रेश कर लूं कि आपने लोगों को कॉल की आपके पास वो नंबर्स आए आपके पास वो मालूमात आई होगी ना कि कौन कौन जो है वो हलाक हुआ है और वो पाकिस्तानी कम्युनिटी से ताल्लुक रखते हैं। अमेरिकन गवर्नमेंट के सिस्टम के मुताबिक वो नेशनैलिटी के हिसाब से लोगों को जमा नहीं करते हैं या तफरीक नहीं करते हैं, लेकिन सफारत खाने पे इस वक्त क्या ये जिम्मेदारी आयद नहीं होती कि वो अपनी कम्युनिटी से मुतालिक जो लोग हैं उनके बारे में कुछ मालूमात इकट्ठी करें? सो इसी तरह से वो डेटा क्यों जमा नहीं हो रहा है?
नहीं देखिए मैंने ये नहीं कहा नहीं जमा हो रहा, मैं सिर्फ ये कह रहा हूँ कि मैं क्योंकि ये एक रैपिडली इवॉल्विंग सिचुएशन है और उसमें आज का नंबर कल के नंबर से मुख्तलिफ हो सकता है और वो नंबर भी क्योंकि आपको इनफॉर्मल सोर्सेज से जहां तक स्टेटिस्टिक्स को कलेक्ट करने का सवाल है, जहां तक उन लोगों तक पहुंचने का सवाल है, वो हम एफर्ट बिल्कुल कर रहे हैं। इनमें काफी केसेस में लोग जो हैं वो अपनी डिटेल्स और अपनी इंफॉर्मेशन और कॉज ऑफ डेथ जो है वो शेयर नहीं करना चाहते।
कम्युनिटी फंड है ये क्यों इकट्ठा किया जाता है एम्बेसी की तरफ से, और वो उसमें से जो है वो कोरोना वायरस के पेशेंट्स या कोरोना वायरस से जो मुतासिर फैमिलीज हैं उनको, उनके लिए कुछ उस फंड में से किया जा रहा है?
स्टैंडर्ड पाकिस्तानीज में जो लोग भी हमारे पास आए और उन्होंने बताया कि उनको मौशी मुश्किलात का सामना है और वो इस पोजीशन में नहीं है कि अपने आप को सपोर्ट कर सकें, तो उन केसेस में उनके लिए खाने का बंदोबस्त, उनके लिए होटल्स का बंदोबस्त किया गया।
सर, ये स्टैंडर्ड पाकिस्तानीज पे जो आपने बताया कि उनके ठहराने पे और उनके खाने पीने पे जो है वो कम्युनिटी फंड अखराजात किए जा रहे हैं, स्टैंडर्ड पाकिस्तानीज में से सिर्फ मीरा को ही होटल में क्यों ठहराया गया?
नहीं ऐसा नहीं है, जैसे मैंने कहा कि कोई भी, क्योंकि मीरा आई काउंसलेट के पास और उसने आके कहा कि मेरे पास कोई वसाइल नहीं है और मेरी मदद की जाए, और इसमें कोई भी शख्स, जैसे मैंने आपको बताया, अक्सरियत ने तो इस ऑप्शन को इस्तेमाल नहीं किया।
यानी आप कह रहे हैं कि स्टैंडर्ड पाकिस्तान इसमें से कोई भी इस वक्त काउंसलेट जाके तो अपनी रहाइश और खाने पीने का बंदोबस्त जो है वो करवा सकता है?
जरूरतमंद हैं वो, बिल्कुल, उनको हम पहले भी कर रहे हैं और अब भी करते रहेंगे।
क्यों इतना जोर दिया जा रहा है वजीर आजम के रिलीफ फंड में जो है वो माली एहतियात के लिए?
मुश्किल हालात यहाँ अमरीका में भी, और ये हमें बिल्कुल रियलाइजेशन है, यहाँ लोगों की नौकरियां, 30 मिलियन अनएम्प्लॉयमेंट जो है, तो इसका हरगिज ये मतलब नहीं कि लोग जो है वो, ये वॉलंटरी एक्टिविटी है, जो कर सकता है वो करे। हमारी कम्युनिटी के लोग यहाँ भी जनरसली कंट्रीब्यूट कर रहे हैं और पाकिस्तान में भी करना चाहते हैं, और उसी चीज को प्रॉपर चैनल, क्योंकि देखें छोटी छोटी कंट्रीब्यूशंस जो हैं वो जब तक किसी एक बड़े धारे में नहीं जाएंगी उनका ऑप्टिमल और इफेक्टिव इस्तेमाल जो है वो नहीं हो सकेगा।
जी सामिन, आपने पाकिस्तान के सफ़ीर अमेरिका के लिए डॉक्टर असद मजीद खान, उनकी गुफ्तगू सुनी। नुखबत मलिक उनसे बात कर रही थी और वो बता रहे थे कि जो पाकिस्तानी अमेरिका में आके फंस गए हैं उनकी वापसी के लिए एम्बेसी क्या इंतजाम करी, और ख़ास तौर पे जो वो पाकिस्तानी यहाँ पे खुद मुश्किलात का शिकार हैं उनके लिए क्या किया जा रहा है। असफर इमाम हमारे कुलीग इस वक्त हमारे साथ मौजूद हैं, उनसे मगर हम ये पूछेंगे कि वो पाकिस्तानी अमेरिकन जिनकी बदकिस्मती से कोरोना के सबब अम्बात हुई हैं, उनमें से अगर लवाइकीन उन जसद खाकी को, मैयतों को वापस ले जाना चाह रहा था तो उस एतबार से क्या इंतजाम हुए हैं, और आज असफर ने एक रिपोर्ट फाइल भी की है उन्होंने कि कुछ मैयतें पाकिस्तान वापस भिजवाई गई हैं, तो इसके लिए क्या इंतजाम हैं? असफर इमाम से अपडेट लेते हैं। असफर, बहुत शुक्रिया आपका, बताइएगा कि न्यूयॉर्क से बिलखसूस कितनी डेड बॉडीज जो है वो पाकिस्तान भिजवाई गई और किस चैनल से वो जा रही है?
जी, मैं ये बता चुका हूँ, देखिये सबसे ज्यादा अमवात जो है अमेरिका में न्यूयॉर्क में होंगी, और इसमें यहाँ न्यूयॉर्क में मुख्तलिफ कम्युनिटीज आबाद है जिसमें पाकिस्तानी कम्युनिटीज भी है, तो इसमें पाकिस्तानी कम्युनिटीज के लोगों की भी बड़ी तादाद में हलाकतें हुई है इस कोरोना वायरस के नतीजे में, और हमारे पास जो आदाद व शुमार जमा हुए हैं वो मुख्तलिफ फ्यूनरल होम के दोस्तों से जमा होते हैं जिनके पास ये तजीज और तकफीन के लिए इंतजाम के लिए आते हैं लोग, तो हमें एक अलरियान फ्यूनरल होम है, इन्होंने बताया कि उनके पास कोई उनके पास से 7 मैयतें उन्होंने इंतजाम किए हैं जो आज पाकिस्तान के लिए रवाना हुई हैं, वो कतर एयरवेज की फ्लाइट से, क्योंकि पहले इससे पहले बैन अवी परवाजें मनसूख थी तो इसकी वजह से ये वापसी नहीं हो सकी थी, और जैसे ही परवाजें शुरू हुई हैं और सबसे पहले कतर एयरवेज ने ही यहाँ से परवाजें शुरू की हैं, तो इससे पाकिस्तान के लिए 7 मैयतें पाकिस्तान के लिए रवाना हुई हैं, इनमें 5 लोग हैं जो कोरोना से ही जिनका इंतकाल हुआ था, 2 ऐसे थे जो एक हार्ट अटैक की वजह से एक साहब का इंतकाल हुआ और एक साथ एक्सीडेंट में इंतकाल हुए थे, और जिन साहब का एक्सीडेंट हुआ था वो एक नौजवान थे, और उनकी भी लाश तकरीबन 1 महीने से वो फ्यूनरल होम में रखी हुई थी। अच्छा। और इसके अलावा एक और साहब की भी जो लाश थी वो भी एक महीने से उनकी लाश रखी हुई थी, वो उनके लवायतीन का इसरार था कि इन्हें हर सूरत में मैयतों को पाकिस्तान भेजना है।
अच्छा।
तो उसके लिए इंतजाम किए गए, इसलिए इंतजाम किए गए हैं और अभी कुछ बैन अक्वामी परवाजें शुरू हुई हैं। तो
ये इंतजाम जो है वो बराह रास्त फैमिलीज कर रही हैं या उसमें सफारत खाना कम्युनिटी कौन इन्वॉल्व है?
देखिए इसमें सफारत खाने के इन्वॉल्वमेंट इस हद तक होती है कि वो एक सर्टिफिकेट जारी करते हैं जिसके बगैर ये पाकिस्तान भेजने के इंतजाम नहीं हो सकते, वो एक सर्टिफिकेट जारी करते हैं और वो इस सिलसिले में वो तावुन कर रहे हैं। लेकिन देखें माजी में ये PIA की जो परवाजें यहाँ से जाती थी उन्हें वो पाकिस्तानी मैयतों को मुफ्त लेके जाया करते थे, लेकिन चूंकि इस वक्त न्यूयॉर्क से PIA की परवाजें नहीं चल रही हैं तो लिहाजा ये दीगर एयरलाइन से जाती हैं जिन्हें पे करना पड़ता है। जब मैंने मालूम किया कि तो पता चला कि ये सारे उनके जो लवाहीन है उनके जो वर्सा है उन्होंने ही अदायगी की है और वो अदायगी करके वो अपने कतर एयरवेज से मैयतों में और ये 2 मई तक इनके शहरों पर तक पहुंच सकेंगे। इनमें से एक लाहौर के हैं, एक एबटाबाद, एक अटक से है, एक सियालकोट से है और 2 लाशें जो है वो गुजरावाला से भी है, मीरपुर से है। तो इस तरह के मुख्तलिफ शहरों से के लोग हैं जिनके मैयतें यहाँ से रवाना की गई।
जी असवर बहुत शुक्रिया, थैंक यू सो मच, आपने अपडेट किया,
बहुत शुक्रिया।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
पाकिस्तान सनअती शोबा आइंदा मांग खोल रहा है। मुशीर तिजारत रजाक दाऊद की वॉइस ऑफ अमेरिका के लिए अली फुरकान से गुफ्तगू।
इस वक्त अप्रैल के महीने में तकरीबन 50% हमारे एक्सपोर्ट्स कम हो गए हैं, तो ये सारा देखकर और अभी हमें पता भी नहीं है कि आइंदे 2-3 महीने में क्या होगा, लेकिन इस वक्त मेरा जो एस्टिमेट है ना 21-22 बिलियन तक हम लोग पहुँचेंगे। इसका मतलब ये हुआ कि कहाँ पहले हम लोग सोचते थे कि 24 और 25 बिलियन डॉलर्स होगा, अभी ये गिर कर 21-22 तक हो जाएगा। जब इतना बड़ा झटका लगता है ना और एक दुनिया की सारी इकोनॉमी चेंज हो गई है तो डेफिनेटली इसमें कोई शक नहीं है कि यह सब लोगों का सोच मुख्तलिफ हो गया है। वो जो प्रोडक्ट्स जो पहले चलते थे ना उसकी डिमांड शायद कम हो जाए, नए प्रोडक्ट्स की डिमांड बढ़ते जाए और हमारे जो टेक्सटाइल हमारी मेन इंडस्ट्री है, टेक्सटाइल्स वालों ने ये बता रहे हैं कि अभी हमें बेहद ऑर्डर्स आ रहे हैं, खासतौर पर ये मास्क के तो ऑर्डर्स आने शुरू हो गए और उसकी तो इजाज़त भी मिल गई और एक्सपोर्ट शुरू हो गया है और सैनिटाइजर्स का भी तो इंशाल्लाह वो भी शुरू हो जाएगा। मैं तो इन लोगों को कहता हूँ कि जो भी आपको ऑर्डर्स मिले ना आप उन ऑर्डर्स को मत छोड़ना, ले लो ऑर्डर्स को, इंशाल्लाह आइंदे हफ्ते में महीने में हम लोग इसको खोल देंगे।
मजमुई तौर के ऊपर आपका अंदाज़ा क्या है कि पाकिस्तान की मईशत पे इस सारी सूरत हाल का क्या इम्पेक्ट होगा?
GDP तो कम हो गया है, आखिर में जब June 30 आएगा तो वुड इट बी ग्रोथ ऑफ 1%, 0.5%, वो नेगेटिव 0.5% होगा, ये अभी कई स्टडीज हो रहे हैं तो अभी तो रेंज पता लग गया है लेकिन फाइनल नहीं हुआ कि हमारा इस वक्त एस्टिमेट क्या है। हमारा एक्सपोर्ट डेफिनेटली गिर गया है, हमारे होम रिमिटेंसेस थोड़ा बहुत कम हो गए हैं लेकिन हमारे जो इम्पोर्ट्स हैं ना इम्पोर्ट्स काफ़ी गिर गए हैं और तेल और इसका फ़ायदा हमें मिलेगा। तो ओवरऑल मैं समझता हूँ कि जो हमारी जो करंट अकाउंट डेफिसिट है ना वो उसके ऊपर इतना इम्पैक्ट नहीं आएगा।
आपने हाल ही में ग्वादर पोर्ट को अफगान ट्रांजिट ट्रेड के लिए खोला है, تو پاکستان کیا اس معاہدے کے اوپر اس کو مزید آگے لے کے جانے کے لیے جا رہا ہے؟
افغان ٹرانزٹ ٹریڈ یہ ہماری ٹریڈ اگریمنٹ ایکسپائر ہوگی جون 2021 میں, تو ابھی ہم لوگوں نے یہ تیاری کر رہے ہیں کہ ان کے ساتھ کس طرح سے ہمیں نیگوسیشنز کرنا ہے. کہ اصل میں پرابلم کیا ہے کہ افغان ٹرانزٹ ٹریڈ کے ذریعے مال جاتا ہے افغان اور پھر وہاں سے واپس پاکستان آ جاتا ہے اور ہمارے انڈسٹریز کو نقصان, بہت نقصان ہوتا ہے. تو یہی ہم لوگ ان سے کریں گے کہ دیکھو یا آپ کوانٹیٹی ریسٹرکشنز ڈالیں کہ یا مثال کے طور پر ایک چیز کا 5 لاکھ کی ضرورت ہے تو وہ 20 لاکھ کیوں منگا رہے ہیں؟ ایک سوال آتا ہے نا کہ پھر اس کا مطلب یہ ہوا کہ جو سپلے سے وہ سب پاکستان میں سمگل ہو کے آتا ہے. تو یہ سب یہ ہمارے جو پوائنٹس ہیں یہ ہم لوگوں نے افغان گورنمنٹ کو بتا دیا ہے.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن, اور پروگرام کے اس حصے میں ہم بات کریں گے کہ امریکہ میں مجموعی طور پہ تو آپ جانتے ہیں کہ کرونا وائرس کے سبب جو ہے وہ 10 لاکھ سے زیادہ تعداد ہو چکی ہے, اور اس سبب جو ایک فرسٹریشن ہے لیڈرشپ کے اندر وہ بڑی فطری بھی ہے اور وہ نظر بھی آنے لگی ہے. صدر ڈونلڈ ٹرمپ, انہوں نے ایک بار پھر اس موقع پہ چین کے اوپر تنقید کی ہے, اور گزشتہ روز بھی ان کا ایک بیان سامنے آیا تھا جس میں ان کا یہ کہنا تھا کہ وہ چین کو ذمہ دار ٹھہرائیں گے. نام لیے بغیر انہوں نے کہا تھا کہ, لیکن ان کا یہ کہنا تھا کہ کسی بھی ملک کو جو اس کے پھیلاؤ کا ذمہ دار بنا ہے اس کو جواب دہ ٹھہرانے کے متعدد طریقے ہو سکتے ہیں. جرمنی جو ہے وہ بھی کل ہم نے پروگرام میں بات کی تھی کہ وہ بھی نالا ہیں کہ چین کو جس طرح سے اس کو کنٹرول کرنا چاہیے تھا. سو اس سیگمنٹ میں ہم بات کرتے ہیں کہ کرونا کے سبب دنیا کی جو بڑی طاقتیں ہیں ان کے آپس میں تعلقات کس حد تک متاثر ہو رہی ہیں. زبیر اقبال صاحب ہمارے ساتھ موجود ہیں, ممتاز تجزیہ کار ہیں, مڈل ایسٹ انسٹیٹیوٹ کے ساتھ ان کی وابستگی, معیشت ہو یا اسٹریٹجک ایشوز ہوں ان کے اوپر ان کو ہم زحمت دیتے رہتے ہیں. تو ڈاکٹر صاحب بہت شکریہ آپ کا. سب سے پہلے یہی بتائیے گا کہ اوور آل اس کرونا نے دنیا کے جو بڑے ملک ہیں, پاور ہاؤسز ہیں, ان کے درمیان تعلقات کو کیسے متاثر کیا ہے؟ بھلے وہ پریزیڈنٹ ٹرمپ ورسز WHO, پریزیڈنٹ ٹرمپ ورسز چائنا ہو, ہر اعتبار سے چیزیں جو ہیں وہ ریفلیکٹ ہوتی ہیں, کرونا ریفلیکٹ ہوتا ہے ان چیزوں میں.
دیکھیے, یہاں تک آپ کو معلوم ہے کہ کرونا کی وجہ سے تین بڑے اہم قسم کے انفلوئنسز ہوئے ہیں. ایک تو معاشی ہے جس کے متعلق سب کو معلوم ہے کیونکہ دنیا اتنی انٹیگریٹڈ ہے کہ اگر ایک ملک میں مشکل پڑتی ہے تو باقی دنیا میں ساتھ پڑنی شروع ہو جاتی ہے, اور خاص طور پہ اگر دنیا کے دو سب سے بڑے اکانومی جو ہیں ان کے اندر مشکلات پیدا ہو جانے پر تمام دنیا کو اثر پڑتا ہے. دوسری بات جو ہے وہ ہے اسٹریٹجک. اسٹریٹجک اس لیے کہ کچھ ملک, چونکہ ان کو چھوٹے ملک ہوں یا ان کو ان امپورٹنٹ ملک کہہ لیجیے, ان کو چیلنجز پڑ جاتے ہیں, اور پھر ان چیلنجز میں ان کو مشکل یہ ہوتی ہے کہ کس کا سپورٹ کریں یا کس سے سپورٹ حاصل کریں, خاص طور پہ ایسے وقت پہ جبکہ وہ سپورٹ جو ہے اتنی آسانی سے نہیں ملتی. تو میرا کہنے کا مطلب یہ ہے کہ جہاں تک ہم جانتے ہیں, چونکہ امریکہ اور چین دونوں ہی بہت اہم ملک ہیں, اور اس کے ساتھ ساتھ جرمنی اور دوسرے ممالک بھی شامل ہیں, تو پھر وہ اس قابل نہیں رہتے کہ دوسرے ملکوں کی مدد کر سکیں. جب ایسا ہوتا ہے تو پھر وہ ملک جو ہیں اپنے انٹرسٹ کے بیسس پہ دیکھنا شروع کر دیتے ہیں, اور وہ کسی صورت میں بھی دوسرے ملک کی اسٹریٹجک انٹرسٹ کو اتنی اہمیت نہیں دیتے. تیسری بات یہ آ جاتی ہے, وہ ہے ملک کے اندر, ملک کے اندر اکنامک گروتھ کم ہونے کی وجہ سے اور نیگیٹو ہو جانے کی وجہ سے جو انمپلائمنٹ ہوتی ہے تو اس سے پولیٹیکل انسٹیبلٹی پیدا ہوتی ہے. جو پولیٹیکل انسٹیبلٹی پیدا ہوتی ہے وہ پھر گورنمنٹ کے اوپر اس لیے اثر انداز ہوتی ہے کہ گورنمنٹ ٹھیک طرح سے فیصلے نہیں کر سکتی. جو فیصلے کرتی ہے वो नेशनल इंटरेस्ट या पर्सनल इंटरेस्ट पॉलिटिकल इंटरेस्ट के कॉन्फ्लिक्ट में आ जाते हैं, फिर पॉलिसीज ठीक नहीं चलती। अब जो आप देख रहे हैं इस वक्त जो ताल्लुकात अमेरिका और WHO के साथ या अमेरिका और चीन के साथ जो इतनी मुश्किलात पैदा हुई हैं, उसकी कॉन्सिक्वेंसेस यही है कि वो एक दूसरे को जिम्मेदार ठहराने की कोशिश कर रहे हैं। इस किस्म की जिम्मेदारियां जो होती हैं उनमें सबसे बड़ा खतरा ये होता है कि आप अपने आप को एक पर्टिकुलर रूट के ऊपर, एक पर्टिकुलर स्ट्रेटेजी के ऊपर अपने आप को टाई अप कर देते हैं। जैसे आप इस पर टाई अप हो जाते हैं, आप उससे निकल नहीं सकते, तो आपकी फ्लेक्सिबिलिटी खत्म हो जाती है। अब अगर आप देखें तो इस वक्त जो अमेरिका और चीन की चपकलिश चल रही है वो इसलिए चल रही है कि अमेरिका अपने जो यहाँ पर जो अमेरिका में हुआ है कोरोना वायरस को, उसको एक्सटर्नलाइज करना चाहते हैं ताकि जिम्मेदारी किसी और की ठहरे। लेकिन इस तरह करने से फायदा कोई नहीं होता, क्योंकि आपको फिर भी हर वो फैसला हर वो कदम लेना जरूरी हो जाता है जो कि इसको खत्म कर सके। ऐसी कंडीशन में अगर आप दूसरे मुल्क के साथ कॉन्फ्लिक्ट डाल लेते हैं तो फिर आपके स्ट्रेटेजिक इंटरेस्ट जो है उनको नुकसान पहुंचता है, वो स्ट्रेटेजिक इंटरेस्ट में दूसरे शामिल हो जाते हैं।
ठीक, तो डॉक्टर साहब आप ये बताइएगा कि कोरोना, जाहिर है जैसे साइंटिस्ट तवक्कु रखते हैं कि वैक्सीनेशन आ जाएगी या ट्रीटमेंट, जब कोरोना का ये चैलेंज या बुरान निकल जाएगा तो उसके बाद भी ये जो एक दरार आई है और ख़ासतौर पे चीन की एक्सपोर्ट्स के पस मंज़र में, और बहुत सारे लोग एंटिसपेट करते हैं, बहुत सारे लोग इसमें शुबा करते हैं कि गालबन वहीं पर बेहतियाती हुई है, तो ये दरार रहेगी ताल्लुकात में उसके बाद भी? चाइना को कैसे दुनिया को समझाना पड़ेगा कि मैं इसका जिम्मेदार नहीं हूँ?
जी देखिए, ये इस किस्म के कॉन्फ्लिक्ट जो होते हैं जैसे मैंने पहले अर्ज किया वो बड़े लंबे हो जाते हैं, क्योंकि मुतालिक सोचते हैं और जब ऐसा करते हैं तो वो अपनी प्रॉब्लम को टिपिकली एक्सटर्नलाइज कर देते हैं। जब आप एक्सटर्नलाइज करते हैं तो दूसरे मुल्कों के ऊपर जिम्मेदारी पड़ जाती है। अब चूंकि उन पर जिम्मेदारी पड़ जाती है लेकिन वो उनके नेशनल इंटरेस्ट में नहीं होता, तो फिर नेशनल इंटरेस्ट कॉन्फ्लिक्ट करने शुरू कर देते हैं, तो फिर कोऑपरेशन कमजोर हो जाती है। और आजकल खासतौर पर यह मुश्किल है क्योंकि ग्लोबली खासतौर पर ये तीन चार जो आम सबसे आम ममालिक हैं जिनमें चीन और अमेरिका शामिल हैं, उनमें क्योंकि इकोनॉमिक ग्रोथ गिर गई है और अनएम्प्लॉयमेंट बढ़ती चली जा रही है और उसकी रिकवरी की जो उसकी एक्सपेक्टेशन है, जो उम्मीद है, वो बड़ी स्लो है और बड़ी मॉडस्ट किस्म की है। तो ऐसी कंडीशन में यकीनन इस किस्म की जो टेंशन अब पैदा हो रही हैं वो चलती रहेंगी। नुकसान ये होगा कि उनकी वजह से दोनों मुल्क जो है, और खासतौर पर जो बाकी मुल्क भी उसमें शामिल है, वो अपनी पॉलिसीज को मल्टीलैटरल या ट्रांसनेशनल बेसिस पे नहीं देखेंगे, वो एक ग्लोबल कॉन्टेक्स्ट में नहीं देखेंगे, वो नेशनल बेसिस पे देखेंगे। अगर नेशनल बेसिस पे देखते हैं तो फिर उससे प्रोटेक्शनिज्म बढ़ती है, उससे टेंशन बढ़ती हैं, रीजनल कॉन्फ्लिक्ट्स बढ़ते हैं, और उसके साथ साथ अगर डोमेस्टिकली आपकी इनकम इनइक्वालिटी बढ़ चुकी है और अनएम्प्लॉयमेंट है और वो टिपिकली दूसरों को जिम्मेदार ठहराना शुरू कर देते हैं। अगर दूसरे मुल्क होते हैं और इसकी जिम्मेदारी नहीं लेना चाहते तो फिर सबसे बड़ी प्रॉब्लम जाती है कि इंटरनेशनली बेस्ड जो सॉल्यूशंस होते हैं वो मुश्किल जाते हैं।
डॉक्टर साहब आखिरी बात एक और मैं पूछना चाहूँगा, आप चूँकि मईशत से भी आपका ताल्लुक है और पाकिस्तान के अंदर इतलात ये मिल रही हैं कि पेट्रोलियम मसनूआत की कीमतों में एक बड़ी कमी की सिफारिश आई है, आलमोस्ट 44 रुपए फी लीटर कमी करने की सिफारिश आई है। तो ये इसके ओवरऑल जो ज़ाहिर गवर्नमेंट जो है वो कुछ ना कुछ इसमें बेनिफिट्स जो होते हैं वो इसके बावजूद वो अपने पास रखना चाहती है, भले इंटरनेशनल मार्केट में पैसे कमी होती है, तो ये जो कमी की जा रही है इसके असरात आम आदमी के लिए और हुकूमत के लिए क्या होंगे?
अच्छा देखिए, जब ऑयल की कीमत कम गिरती है, पेट्रोलियम की कीमत और पेट्रोलियम प्रोडक्ट्स की कीमत उसके साथ, और उसके साथ साथ मुल्क के अंदर जो आप प्रोडक्शन करते हैं या इंडस्ट्री चलाते हैं उसमें अगर आपकी इंडस्ट्री जो है वो एनर्जी इंटेंसिव है तो फिर उसकी कॉस्ट कम होती है, अगर उसकी कॉस्ट कम होती है तो उसकी वजह से मुल्क की प्रोडक्टिविटी बढ़ती है और कंपेटिटिवनेस बढ़ती है। तो इसलिए इसकी पेट्रोलियम की कीमत कम होने की वजह से हर किस्म के पॉजिटिव एग्जाम, हर किस्म के पॉजिटिव कॉन्सिक्वेंसेस सामने आएंगे। लेकिन एक चीज देखनी जरूरी है, चूंकि पाकिस्तान में ये मुश्किल रही है تھرو ریونیو نہیں کلیکٹ کر سکتے جہاں سے ان کو کلیکٹ کرنا چاہیے امیر لوگوں سے فار ایگزامپل, تو پھر وہ یہی طریقہ سامنے آتا ہے کہ جو پوری کی پوری ریڈکشن ہے قیمت کی, پیٹرولیم کی قیمت کی, وہ لوگوں کو پاس نہیں کی جائے, صرف پارشلی اس کو پاس کیا جائے گا, باقی حصہ ریونیو کی طرف, ریونیو جنریشن کی طرف چلا جائے گا. ان ادر ورڈز پیٹرولیم پہ جو ٹیکس لگا ہوا ہے وہ بڑھ جائے گا, کم نہیں ہوگا. تو ایسی کنڈیشن میں گورنمنٹ یہ کر رہی ہے کہ وہ اپنی جو ٹیکس بیسس ہے اس کو بچانے کے لیے اس قسم کا قدم لینے کی کوشش کر رہی ہے. تو ٹھیک ہے, غلط بات نہیں ہے, باقی دنیا بھی یہی کر رہی ہے, کیونکہ آپ کو معلوم ہے کہ جب یہ مشکلات ختم ہوں گی یا ختم ہونے والی ہوں گی تو گورنمنٹ اسپینڈنگ بہت بڑھے گی, اور چونکہ گورنمنٹ اسپینڈنگ بہت بڑھے گی ایسی کنڈیشن میں جبکہ اکانومی نیگیٹو ہو رہی ہے, تو پھر آپ کو کسی نہ کسی طریقے سے ایڈیشنل ریونیو پیدا کرنا ہوگا. تو یہ ایک بہت اچھا طریقہ ہے جس سے کہ ریونیو پیدا کیا جا سکے اور اس کو استعمال کیا جا سکے ایڈیشنل اسپینڈنگ کے لیے, جس کی بہت ضرورت ہے.
بہت شکریہ ڈاکٹر زبیر اقبال صاحب, ہمارے ساتھ تھے, آپ نے ہمارے لیے وقت نکالا, آپ کا بہت شکریہ.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے, دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے www.urduvoa.com.
اب وقت ہوا ہے کہ کچھ رپورٹیں اپنے پروگرام میں شامل کریں.
کیلیفورنیا میں کرونا وائرس کے مریضوں کی بڑھتی ہوئی تعداد دیکھ کر لاک ڈاؤن کا فوری فیصلہ اس وبا سے زیادہ تر لوگوں کو محفوظ رکھنے میں مددگار ثابت ہوا ہے. تازہ ترین اطلاعات کے مطابق کیلیفورنیا کووڈ 19 کے مریضوں کے لحاظ سے امریکہ کی ریاستوں میں چوتھے نمبر پر ہے. نیو یارک اب بھی پہلے نمبر پر ہے. امریکہ کی 50 ریاستوں میں آبادی کے لحاظ سے کیلیفورنیا سب سے بڑی ریاست ہے. 1968 میں اسے گولڈن اسٹیٹ کا نام دیا گیا. ہر موسم بہار اس کے طول و عرض میں کھلنے والے پوپی کے گولڈن پھول اور اس کا گولڈن گیٹ برج سب اس کے ساحلوں پر غروب ہوتے سورج کی نارنجی کرنوں میں نہا جاتے ہیں. 1848 میں یہاں سونا دریافت ہوا اور اب یہ امریکہ کا سائنسی اور ثقافتی مرکز بھی ہے. اس کی سلیکون ویلی ٹیکنالوجی کی دنیا میں انقلاب برپا کر رہی ہے اور ہالی ووڈ اسٹوڈیوز فلمی دنیا میں ثانی نہیں رکھتے. مارچ کے مہینے میں اس ریاست میں کرونا وائرس کے تیزی سے پھیلنے کی تشویشناک خبریں آ رہی تھیں. اس کے ساحل پر ڈائمنڈ پرنسس نامی کروز شپ لنگر انداز ہو چکا تھا اور اس وقت اس میں کووڈ 19 کے 21 مریض تھے. صورتحال قابو سے باہر ہوتی مگر کیلیفورنیا کے گورنر گیوین نیوسم نے اس سے پہلے ہی ریاست بھر میں لاک ڈاؤن کا اعلان کر دیا. انتہائی ضروری عملے کے سوا باقی سب لوگ گھروں میں محصور ہو گئے اور یوں کرونا وائرس کو پھیلنے سے روکنے میں مدد ملی. کیلیفورنیا میں کووڈ ٹیم اور اسٹیٹ ہیلتھ بورڈ کے رکن پلمنالوجسٹ ڈاکٹر آصف محمود کہتے ہیں کہ کیلیفورنیا کی انتظامیہ نے کرونا وائرس کو روکنے کے جو اقدامات کیے ان سے بہت فائدہ ہوا. وہ کہتے ہیں کہ نہ صرف گورنر نے جلد اقدامات کیے بلکہ جو مقامی میئر تھے انہوں نے بھی فوری ایکشن لیا. ان میں سین فرانسسکو, لاس اینجلس اور دیگر بڑے شہروں کے میئر شامل ہیں, اور پھر انہیں ریاست کی مدد بھی حاصل تھی, اور یہی وجہ ہے کہ اس وقت کیلیفورنیا اس قابل ہے کہ اس نے 500 وینٹیلیٹر نیو یارک کو دیے ہیں اور کولوراڈو اور وسکانسن کو بھی وینٹیلیٹر دیے ہیں, اور پھر بھی اتنے وینٹیلیٹر بچ رہے ہیں کہ مریضوں کی تعداد میں اضافہ ہو تو استعمال کیے جا سکتے ہیں.
کیلیفورنیا میں بڑا مشکل ڈیسیجن تھا, ہمارا ایک ہی اینگل تھا کہ اس چیز کا علاج کوئی نہیں ہے اور جب لوگ بیمار ہو جاتے ہیں تو اس ڈیزیز اپنا کورس لیتی ہے, تو اس کی سب سے ضروری چیز پریونشن ہے, اور اس کی پریونشن کا طریقہ یہی ہے کہ سوشل ڈسٹینسنگ, آپ لوگ میل ملاپ ہر طرح پہ ہر لیول پہ کم کر دیں.
کیلیفورنیا کا موسم اکثر معتدل رہتا ہے, موسم گرما خشک اور گرم, اور سرما میں بعض علاقوں میں برف باری بھی ہو جاتی ہے. نیو یارک ٹائمز کے مطابق اب تک یہ خیال کیا جا رہا تھا کہ موسم گرم ہوگا تو کرونا وائرس کی عالمی وبا کے اثرات بھی کم ہو جائیں گے, مگر ڈاکٹر آصف محمود کہتے ہیں کہ یہ محض خیال ہے کہ فلو کی طرح یہ وائرس موسم گرم ہوتے ہی ختم ہو جائے گا.
کیونکہ بہت سارے لوگوں کو فلو کا ایکسپیرینس ہے, فلو جو ہے وہ عام طور پہ فال میں آتا ہے جب سردی شروع ہوتی ہے اور جب اسپرنگ سے پہلے ختم ہو جاتا ہے جبکہ گرمی شروع ہوتی ہے. تو بہت سارے لوگوں کا خیال تھا کہ ٹیمپریچر اوپر جائے گا اور یہ وائرس مر جائے گا اور اس کا افیکٹ ختم ہو جائے گا, لیکن میرا نہیں خیال کہ اس نے اتنا افیکٹ شو کیا ہے. ان جگہوں پہ کہ جہاں پہ ٹیمپریچر آلریڈی بہت اوپر تھا وہاں پہ بھی وائرس پھیلا ہے اور پھیل رہا ہے. لیکن یہ بات ضرور ہے کہ سب لوگوں کا خیال ہے کہ جون جولائی میں شاید اس کا دور کافی زیادہ کم ہو جائے گا اور پھر دوبارہ شاید فال میں دوبارہ سے جیسے کہ ایپیڈیمک آتی ہے جیسے فلو بھی آتی ہے ہر سال وہ دوبارہ آئے.
کرونا وائرس کے پھیلتے ہی دنیا بھر کی معیشتوں کو ابتری کا سامنا ہے. یہی وجہ ہے کہ صدر ٹرمپ ملک کو جلد از جلد کھولنے کی بات کرتے ہیں. ڈاکٹر آصف محمود کہتے ہیں کہ جن ریاستوں میں کرونا وائرس کی وبا زیادہ پھیلی ہے وہ شاید لاک ڈاؤن فوری ختم کرنے کا فیصلہ نہ کر سکیں. اس وقت سوال یہ ہے کہ آیا جو لوگ کرونا وائرس کا شکار ہو کر صحت یاب ہو چکے ہیں وہ اس سے ہمیشہ کے لیے محفوظ ہو گئے ہیں؟ ڈاکٹر آصف محمود کہتے ہیں کہ اس کے لیے اینٹی باڈیز ٹیسٹ پر انحصار کیا جا رہا ہے.
سب سے زیادہ کام جو ہے وہ اینٹی باڈی ٹیسٹ پہ ہو رہا ہے, ایون صرف ڈائگنوسٹک ٹیسٹ پہ نہیں اینٹی باڈی ٹیسٹ پہ, جس میں کہ آپ یہ پتہ لگا سکتے ہیں کہ اگر کوئی بندہ جس کو کرونا وائرس میں بھی وہ انفیکٹڈ ہے وہ سمپٹومیٹک نہیں تھا, اس کو کوئی بخار نہیں تھا, کھانسی نہیں تھی, شارٹنس آف بریتھ نہیں تھی, لیکن وہ اس سے پازیٹیو ہو گیا, تو اب اس ٹیسٹ سے اینٹی باڈی ٹیسٹ سے پتا چلے گی کہ اس کی امیونٹی کتنی ہے اور اس اینٹی باڈی امیونٹی سے پتا لگائیں گے کہ آگے امیونٹی جنرل پاپولیشن میں کتنی جا رہی ہے اور وہ کس طرح سے امیون ہے. اور ہم یہ اگلے چھ مہینے سے دو سال میں پتا چلے گا کہ کتنے لوگ اس کو بیسیکلی ٹالرنٹ کر پاتے ہیں, ہرڈ امیونٹی کتنی بڑھتی ہے اور کتنا سیف ہے لوگوں کا.
مگر لوگوں کی زندگی مکمل طور پر تبدیل ہو جائے گی, یہ تبدیلی کس حد تک ہوگی اس کے بارے میں تو وقت کے ساتھ ہی کچھ پتا چلے گا.
دنیا کی زندگی چینج ہو جائے گی, لوگوں کا لیونگ سٹائل چینج ہو جائے گا, لوگوں کا میل ملاپ چینج ہو جائے گا, ورکنگ کنڈیشن چینج ہو جائے گی, ٹریولنگ پلان چینج ہو جائیں گے.
کرونا وائرس کا خوف معاشرتی زندگی کو کیسے تبدیل کرتا ہے اس کا علم تو وبا کے تھمنے کے بعد ہی ہوگا, مگر سہم اور بے یقینی کی فضا جلد ختم ہوتی نظر نہیں آتی. مدثر منظر, وائس آف امریکہ, واشنگٹن.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ حد بھائی. پیش خدمت ہے عالمی بینک کی پیشن گوئی پر مبنی رپورٹ کہ اس سال کورونا وائرس کی بنا دنیا بھر میں ترسیلات میں تاریخی کمی ہوگی. اس رپورٹ میں ورلڈ بینک نے پیشن گوئی کی ہے کہ پاکستان کی ترسیلات میں 23% کمی ہوگی اور جس کی وجہ سے اس کی معیشت پر مزید دباؤ بڑھے گا. اسلامی بینکنگ اور تحقیق کے ایک ادارے کے سربراہ شاہد حسن صدیقی اس اندازے سے اتفاق کرتے ہوئے کہتے ہیں کہ پاکستان میں ترسیلات زیادہ تر متحدہ عرب امارات سے آتی ہیں اور ان ممالک میں پاکستانی مزدوروں کا روزگار کرونا وائرس وبا سے بری طرح متاثر ہوا ہے.
کیونکہ ہمارا ایمفیسس ایکسپورٹ بڑھانے کے بجائے ریمیٹنسز بڑھانے پر رہا ہے, اس کی وجہ سے یہ جو کمی ہوگی 2020 کے کیلنڈر ایئر میں اس سے پاکستان کی معیشت پر بہت سارے مسائل بڑھ جائیں گے.
وہ کہتے ہیں کہ ایک ایسے وقت میں جب ترسیلات گر رہی ہیں اسٹیٹ بینک نے پاکستان کی معیشت کو استوار کرنے کے لیے شرح سود گرا دی ہے.
شرح سود متعین کرتے وقت جو آنے والا وقت ہے یعنی اس میں انفلیشن کے آؤٹ لک کو ذہن میں رکھتا ہے. بہرحال انفلیشن کم ہو رہا تھا موجودہ حالات میں. اس کے علاوہ شرح سود اونچا رکھنے سے بینکوں کے قرضوں پر مارک اپ کی شرح بہت زیادہ تھی جس سے معیشت پر منفی اثرات پڑ رہے تھے اور جو پرائیویٹ سیکٹر ہے وہ قرضہ لینے میں پرجوش نہیں تھا اور نجی شعبے کا یہ دباؤ تھا کہ شرح سود کم کی جائے.
یہ تھے پاکستان میں معاشیات کے ماہر ڈاکٹر شاہد حسن صدیقی. دوسری طرف واشنگٹن ڈی سی میں سابق ورلڈ بینک کے افسر ڈاکٹر زبیر اقبال عالمی بینک کی پیشن گوئی سے اتفاق کرتے ہیں.
زیادہ تر جو پاکستانی کام کرتے ہیں وہ مڈل ایسٹ میں کام کرتے ہیں, گلف کنٹریز میں کام کرتے ہیں جہاں پر بڑی جو ان کی اکانومی بہت کانٹریکٹ ہوئی ہے اور وہ ریمیٹنسز جو ہیں ان کے بھی بڑا اثر ہوتا ہے. تو مطلب یہ جو نیٹ ریمیٹنسز ہیں ان پہ کوئی 4-5 بلین ڈالر کی کمی کی ایکسپیکٹیشن ہے.
وہ کہتے ہیں کہ پاکستان کو سخت خسارے سے بچنے کے لیے غیر ملکی قرضوں پر انحصار کم کرنا ہوگا.
کیا ہوگا جیسے وہ کیسے فل کریں گے؟ تو محسوس تو یہی ہوتا ہے کہ وہ بوروئنگ کریں گے, لیکن بورنگ کی مشکل یہ آ جاتی ہے کہ اس کی وجہ سے آپ کی ڈیٹ سروس برڈن بہت بڑھتا ہے. تو اسی لیے کیونکہ ملک پہلے ہی بہت کنسٹرینٹ میں ہے اور اگر آپ کو ادھار واپس کرنے کے لیے اور پیسے لگانے پڑے تو مشکلات بڑھ جائیں گی.
وہ کہتے ہیں کہ شرعی سود کو کم کرنے سے غیر ملکی سرمایہ کار پاکستان میں سرمایہ لگانے سے دور رہیں گے, لیکن یہ ملک کی داخلی معیشت کے لیے بہتر ہوگا.
یہ درست ہے, چونکہ اٹریکٹیو نہیں رہے تو پاکستان میں کیپٹل نہیں آئے گا, لیکن یاد رہے کہ وہ کیپٹل جو پاکستان میں آیا تھا پہلے بھی انٹرسٹ ریٹ ڈیفرنشل کی وجہ سے وہ ٹیمپرری تھا. تو یہ ایک بہت سخت مشکل ہوتی ہے. اگر آپ کو کیپٹل لینا ہے تو آپ کو لانگ ٹرم بیسس لینا ہے. اگر شارٹ ٹرم بیسس پہ فلائٹ کیپٹل آئے گا تو اس کا نقصان بہت ہوتا ہے اور اس کی انسرٹنٹی بہت بڑھتی ہے.
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
وائس آف امریکہ واشنگٹن سے میں ہوں مدثرہ منظر. سنتے آئے تھے کہ بچوں کے بچے بہت پیارے ہوتے ہیں, مگر اس کا احساس اس وقت تک نہیں ہوا جب تک کہ اس کا خود تجربہ نہیں ہوا. اپنی اولاد سبھی کو پیاری ہوتی ہے, مگر اپنی اولاد کی اولاد ایسی نعمت ہے جو زندگی کو نہال کر دیتی ہے, ایک ایسی عمر میں نئی توانائی اور زندہ رہنے کا حوصلہ دیتی ہے جب توا مزمحل اور جینے کی امنگ کم ہو رہی ہوتی ہے. آنگن میں کھیلتے یہ ننھے پھول آنکھوں میں روشنی اور دل میں محبت بھر دیتے ہیں. آج کے حالات کی تاریخ لکھی جائے گی تو یہ بھی لکھا جائے گا کہ کرونا وائرس نے اولاد کو مجبور کر دیا کہ وہ دور رہتے بوڑھے والدین سے ملنے سے گریز کرے. مغربی ملکوں میں نرسنگ ہومز میں مقیم معمر لوگوں سے ملنے کوئی نہ آئے. برطانوی وزیراعظم نے تو یہاں تک کہہ دیا کہ مدرس ڈے پر کوئی اپنی ماں سے ملنے نہ جائے. بات بہت سنگین ہے, مگر کم از کم امریکہ میں کرونا وائرس سے پہلے پہل زیادہ کیسز ریاست واشنگٹن کے ایک نرسنگ ہوم میں سامنے آئے جہاں معمر لوگوں کی دیکھ بھال کی جاتی ہے. مگر کرونا کی وبا نے تو نوجوانوں کو بھی نہیں بخشا. امریکہ میں مریضوں کی ایک بڑی تعداد ان لوگوں کی ہے جن کی عمریں 20 سے 44 برس کے درمیان ہیں. یہاں امریکہ میں اگرچہ مشترکہ خاندان کا تصور نہیں ہے, بچے کالج کی عمر کو پہنچتے ہی والدین سے الگ رہنے لگتے ہیں, مگر پھر بھی دادا دادی اور نانا نانی سے محبت میں کوئی کمی نظر نہیں آتی, اور وہ بھی اپنی اولاد کی اولاد کو جان سے پیارا سمجھتے ہیں. بہت سے والدین کام پر جاتے ہوئے اپنے ننھے بچوں کو اپنے والدین کے گھر چھوڑ دیتے ہیں, دن بھر بچہ خوش بھی اور محفوظ ہاتھوں میں بھی, دادا دادی بھی خوش اور نہال. لیکن کرونا وائرس کی وبا نے سب سے زیادہ خطرہ انہی دادا دادی اور نانا نانی کے لیے پیدا کیا ہے. مجبوراً والدین اپنے بچوں کو اپنے والدین سے دور رکھ رہے ہیں. ایسوسیٹڈ پریس کے لنڈسے وٹہرس نے اپنی رپورٹ میں بتایا ہے کہ امریکی ریاست ایریزونا کے شہر شینڈلر کی رہائشی ڈیبی کیمرون کا پوتا روزانہ ان کے گھر آتا تھا اور وہ اسے کھلونوں سے کھیلتا اور نرسری کی نظمیں گاتا دیکھ کر خوش ہوتی تھی, مگر کرونا وائرس کی وبا کے ساتھ ہی ان کی یہ خوشی بھی ختم ہو گئی. ڈیبی کی عمر 68 برس ہے, چنانچہ ان کے بچوں نے ضروری سمجھا کہ انہیں محفوظ رکھنے کے لیے اپنے بیٹے کو ان سے دور رکھیں, کیونکہ ماہرین یہی کہتے ہیں کہ 50 سے 60 اور اس سے بڑی عمر کے لوگوں کو کرونا وائرس سے خطرہ زیادہ ہے. اگرچہ بچوں کو کرونا وائرس سے خطرہ نہیں ہے سوائے نوزائیدہ بچوں کے, مگر ڈاکٹر کہتے ہیں کہ بچے یہ وائرس پھیلانے کا باعث بن سکتے ہیں. بھلا ہو اس جدید ٹیکنالوجی کا کہ دادا دادی اپنے بچوں کے بچوں سے فیس ٹائم پر بات کر سکتے ہیں, انہیں کھیلتے ہوئے دیکھ سکتے ہیں. اکثر مائیں اپنے ننھے بچوں کی شرارتوں کی ویڈیو بنا کر نانا نانی یا دادا دادی کو بھیجتی ہیں, جو ان کے چہروں پر بڑی سی مسکراہٹ لے آتی ہے, اور اگر وہ ساتھ رہتے ہیں پھر تو ہر دم ساتھ ہیں. لیکن کرونا وائرس سے احتیاط کی باتیں بچوں کو بھی سمجھ میں آنے لگی ہیں. شاہدہ کاظمی ایک شاعرہ اور مصنفہ ہیں اور اپنے بیٹے کے ساتھ رہتی ہیں. ان کی 3.5 سال کی پوتی ان کے کمرے کے دروازے سے آگے نہیں آتی کہ دادو کو کرونا وائرس نہ لگ جائے. ان کی بیٹی کے اپنے بچے کافی بڑے ہیں, مگر اپنی ماں سے دور رہنا اسے سخت پریشان کر رہا ہے. اس کا اصرار رہتا ہے, ماں میں آ جاؤں بس بیک یارڈ سے آپ کو دیکھ لوں گی. کومل کی بچیاں ہفتے میں ایک مرتبہ ملنے کے لیے آتی ہیں, مگر کار کے اندر بند شیشوں سے صرف انہیں دیکھ سکتی ہوں. وہ باہر نکلنے کے لیے بے چین ہوتی ہیں, رونے لگتی ہیں, اور ان کا باپ گاڑی بھگا کے لے جاتا ہے کہ ان ننھے فرشتوں کے آنسو کون دیکھ سکتا ہے. مدثرہ منظر, وائس آف امریکہ, واشنگٹن.
اور سامعین اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.